को मार्ग,
मुक्ति को मार्ग ये सुन, बाबे की बासना लाए, सत्य र जीवन होने दे हूँ, स्वर्ग मजाना लाए, स्वर्ग मजाना
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ, सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन, तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौं। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौं।
हे मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनलाई, हे मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनलाई, फर्किहेर त्यो डाँडालाई, इतिहास आज बनिएको छ। हे मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनला। रगतको खोलो बहे थियो, आकाशमा अन्धकार छाइथ्यो, रगतको खोलो बहेथ्यो, आकाशमा अन्धकार छाइथ्यो, धरती आफै फाटिएथ्यो, धिकार्दै मानौ रोइरहेथ्यो। ए मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनला। आज हे मेरा साथीहरू, शान्ति ल्याऊ सदालाई, आऊ आज हे मेरा साथीहरू, शान्ति ल्याऊ सदालाई, समर्पण गर आफैलाई, मुक्ति ल्याऊ आज अनन्तलाई। हे मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनलाई, हे मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनलाई, फर्किहेर त्यो डाँडालाई, इतिहास आज बनिएको छ। हे मेरा शान्ति खोज्ने साथीहरू, नफाल तिम्रो जीवनलाई, नफाल तिम्रो जीवनलाई, नफाल तिम्रो जीवनलाई।
मित्र, उही दयालु अनि प्रेमिलो प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय मित्र, आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा विशेष कुरा सिकाउन गइरहनु भएको छ। त्यसकारण बढो मनको तयारीमा र प्रार्थनाको वातावरणमा उहाँको नजिकमा आएर बसौँ। आउनुहोस् छोटो प्रार्थना गरौँ। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा बढो दीनता र नम्रताको साथ धन्यवादीको हृदय लिएर आएका छौँ। तपाईँ प्रभुलाई हामी स्तुति प्रशंसा गर्दछौँ अनि धन्यको भन्दछौँ। प्रभु तपाईँ महान प्रभु हुनुहुन्छ, तपाईँ अति नै दयालु प्रभु हुनुहुन्छ, तपाईँ प्रेमिलो प्रभु हुनुहुन्छ। प्रभु हामीले तपाईँका ती महानता, उपकारहरू, दयाहरू, कृपाहरू, अनुग्रह हाम्रो जीवनमा अनुभव गरेका छौँ। प्रभु साँच्चै नै तपाईँका ती उपकारहरू हाम्रो वर्णनदेखि पर छन्। प्रभु आज पनि हामी तपाईँको चरणमा आएका छौँ, विशेष गरेर ती श्रोताहरूको निम्ति म प्रार्थना गर्न चाहन्छु जो दुःखमा छन्, जो आँसुमा छन्, जो विभिन्न किसिमका बिमारमा छन्। प्रभु तपाईँ तिनीहरूलाई आफ्ना सम्पूर्ण समस्यादेखि मुक्त गर्नुहोस्। अनि आजको वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। येशु प्रभुको मधुर नाममा यो प्रार्थना माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययनको क्रममा उत्पत्ति 22 अध्यायबाट अध्ययन गर्न आरम्भ गरिरहेका छौँ। यस अध्यायमा हामी बाइबलको एक महान महत्त्वपूर्ण विषयमा आएका छौँ। हामी यो उत्पत्तिको पुस्तकमा पहाडका टाकुराहरूमा हिँडिरहेका छौँ। अध्याय 22 चाहिँ अब्राहमको आफ्नै छोरालाई आज्ञा अनुसार बलिदान गर्ने इच्छुक भएको विवरणको अध्याय हो। परमेश्वरले अब्राहमलाई आफ्नो छोरालाई वेदीमा बलि चढाउन आज्ञा गर्नुभयो र अन्तिम घडीमा त्यसो नगर्नलाई भन्नुभयो। जब उहाँले देख्नुभयो कि अब्राहम आज्ञा अनुसार यो गर्न राजी रहेछ, यस अध्यायले हामीलाई परमेश्वरको अब्राहम कहाँ सातौं र अन्तिम पल्ट प्रकट भएको तथ्यमा ल्याउँदछ। यसपछि परमेश्वरले अब्राहमलाई कति पनि केही गर्नलाई सोध्नु भएन। यो एक श्रेष्ठ जाँच थियो जुन उहाँले यस व्यक्ति कहाँ ल्याउनु भएको थियो। यदि तपाईँले बाइबलमा 10 महान अध्यायको रूपमा चुन्नुभयो भने एक चाहिँ यो उत्पत्ति 22 अध्याय हो। यसको एक कारण चाहिँ यो नै एक स्थान हो जहाँ जाँचको लागि परमेश्वरले मानव बलिदान गर्न भन्नुभएको छ। मानिसलाई मानव बलिदान गर्न गलत कुरा हो भन्ने कुरा स्पष्ट देखाउन परमेश्वरको योजनामा र उद्देश्यमा यो यहाँ छ। यो घटनाले यो प्रकट गर्दछ, यसले उही समयमा यो पनि प्रकट गर्दछ कि पापी मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरलाई एक जीवन चाहनुहुन्छ जो यो कार्य गर्नको निम्ति योग्यको छ। मानिसको सन्तानहरू बीचमा यो स्थान लिन कोही पनि योग्य छैन, परमेश्वरको पुत्र मात्र एकजना हुनुहुन्छ। यो कुरा अति नै चाखलाग्दो छ। पाउले भने परमेश्वरले आफ्ना पुत्रलाई हाम्रो उद्धारको निम्ति बाँकी राख्नु भएन, तर यो कुरा थप गर्न सक्नुहुन्छ कि उहाँले अब्राहमको छोरा इसाकलाई बाँकी राख्नुभयो र अब्राहमलाई आफ्ना पुत्र इसाक बलिदान चढाउन दिनु भएन। यो अध्याय वचन संग्रह 22 अध्याय र यसैया 53 अध्यायसँग तुलना गर्न सकिन्छ। मैले यस अध्यायमा सबभन्दा पहिले देखेको महान सत्यताको तस्विर चाहिँ ख्रिस्टको क्रुस हो। केवल इसाक जन्म मात्र होइन, तर उही समयमा इसाकको बलिदानमा हाम्रा प्रभुको जीवनसँग बिल्कुल समानता छ। सर्वप्रथममा देख्नेछौँ परमेश्वरले अब्राहमलाई आफ्ना छोरा इसाकलाई बलिदान चढाउन आज्ञा गर्नुहुन्छ। 22 अध्यायको एक पदमा भनिएको छ, त्यसपछि परमेश्वरले अब्राहमलाई ठूलो जाँच गर्नुभयो र तिनलाई भन्नुभयो, हे अब्राहम, औ, तिनले भने हजुर। अनि पद दुईमा भनिएको छ, उहाँले भन्नुभयो, तेरो छोरा अर्थात् तैले माया गरेको तेरो एउटै छोरो इसाकलाई लिएर मोरियाको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। अमित्र, यो अध्यायपछि लगत्तै हामीलाई उत्पत्ति 23 अध्यायको एक पदमा भनिएको छ कि सारा 127 वर्षमा मरे जब तपाईँ त्यसलाई यो अध्यायसँग दाँच्नुहुन्छ, तपाईँ यो कुरा पत्ता लगाउनुहुन्छ कि यो इसाक सानो केटा थिएनन्। इसाक जन्मेको बेला सारा 90 वर्षकी थिइन् अनि 127 वर्ष उमेरमा चाहिँ तिनी मरिन्। यसको मतलब यहाँ 37 वर्ष बित्यो। मेरो अनुमान के छ भने यस समयमा वा यस समयसम्ममा यो इसाक निश्चय नै 30-33 वर्षका उमेरका थिए। यहाँ परमेश्वर पहिलो कुरा भन्नुहुन्छ, अब्राहमलाई तेरो छोरा अर्थात् तैँले माया गरेको एउटा छोरो इसाकलाई लिएर, एउटै छोरा। प्रभु येशूले पनि त्रिएकमा एक्लो पुत्रको अवस्था लिनुभएको छ। दोस्रो कुरा, तैँले माया गरेको एउटै छोरो इसाकलाई, प्रभु येशूले भन्नुभयो पिता मलाई प्रेम गर्नुहुन्छ। आगे भनिएको छ मोरियाको देशमा गए। धेरै मानिसको यो विश्वास छ कि मोरिया जुन निश्चित स्थान हो त्यो नै एक स्थान हो जहाँ धेरै सालौं पछि मन्दिर निर्माण भएको थियो र त्यहाँ नै प्रभुको क्रुसीकरण भएको थियो, अर्थात् सहरको पर्खालको ठिक दायाँ तर्फको बाहिर। हामीलाई त्यसको बारेमा थाहा छैन, तर प्रभु क्रुसीकरण हुनुभएको गलगोथा र यो मरिया पर्वत त्यति टाढा दूरीमा छैन। वास्तवमा यो दुवै पर्वत वा पहाड एउटै श्रृङ्खलामा पर्ने पर्वतहरू हुन्। आखिरी खण्डमा भनिएको छ मैले तलाई देखाएको डाँडामा त्यसलाई होम बलि गर। होम बलि मोसाइक व्यवस्थाको समयसम्म चढाइन्दथे, त्यसपछि मेल बलि र पाप बलि अरू बलिहरू दिइएका थिए। यहाँ उल्लेखित होम बलिले ख्रिष्टको व्यक्तिको बताउँछ। यो मानव बलिदानको माग हो र यसले निश्चय नै यो नैतिक प्रश्न खडा गर्छ के मानव बलिदान गल्ती होइन र हाँ निश्चय नै यो नैतिक रूपमा गलत कुरा हो। यदि तपाईँले अब्राहमलाई आफ्नो छोरालाई लिएर मोरिया पर्वतमा बलिदान चढाउन गइरहेको भेट्नु भए तपाईँ उसलाई निश्चय नै यो प्रश्न सोध्नुहुने थियो, अब्राहम तपाईँ कहाँ गइरहनु भएको छ? उसले जवाब दिने थियो इसाकलाई बलिदान गर्न। त्यसपछि तपाईँ उसलाई फेरि सोध्नुहुने थियो के तपाईँलाई थाहा छैन कि यो गलत कुरा हो? अब्राहमले भन्ने थिए निश्चय नै मलाई सिकाइएको छ कि यो पूर्ण रूपमा गलत कुरा हो, म जान्दछु, मलाई थाहा छ कि मेरो वरिपरि अन्य जाति राष्ट्रहरू मानव बलिदान गर्छन्, पलिस्तिनहरू, मलेखहरू, तर मलाई चाहिँ यो प्रथाको कति पनि सिकाइएको थिएन। अनि तपाईँ अझ आगे उसलाई प्रश्न सोध्नुहुने थियो तब किन तपाईँ यो गरिरहनु भएको छ त? अनि तिनले वर्णन गर्ने थिए मैले जानेको बुझेको कुरा नै मलाई परमेश्वरले यो गर्न आज्ञा गर्नुभएको छ। म यो कुरालाई कति पनि बुझ्न सकेको छुइनँ, तर म उहाँसँग करिब 50 वर्षदेखि यता हिँडिरहेको छु। उहाँले मलाई कहिले पनि असफल गराउनु भएन, उहाँले कति पनि आजसम्म पतन गराउनु भएन र उहाँले अझ त्यस्तो कुरा गर्न मलाई आज्ञा गर्नुभएको छैन जुन को उहाँले उक्तम कुराको रूपमा प्रमाणित गरी दिनुभएको छैन। निश्चय नै म यो कुरालाई बुझ्न सकिरहेको छुइनँ, तर म विश्वास गर्छु यदि म उहाँको आज्ञा अनुसार मैले काम गरेँ भने परमेश्वरले इसाकलाई मृत्युबाट ब्यौताउन सक्नुहुन्छ। म विश्वास गर्छु कि उहाँले यो गर्न निश्चय नै सक्नुहुन्छ। अब्राहमले परमेश्वरको आज्ञालाई मान्दछन्। अब्राहमले इसाकलाई आफू सितै बलिदान गर्न लाने कुरा एक महान तस्विर हो। अनि पद तीनमा भनिएको छ 22 अध्यायको पद तीनमा अब्राहम बिहानै उठेर गधामा काठी कसे औ आफ्ना युवकहरू मध्येका दुईजना र छोरो इसाकलाई साथमा लिए र होम बलिको निम्ति दाउरा चिरे औ परमेश्वरले तिनलाई भन्नुभएको त्यस ठाउँमा हिँडे। अब्राहमले इसाकलाई आफूसँगै लिएर जान्छन् र होम बलिको लागि दाउरा पनि लाँदछन्। अनि पद 4 र 5 भनिएको छ तेस्रो दिन अब्राहमले हेर्दा टाढामा त्यो ठाउँ देखे। तब अब्राहमले आफ्ना युवकहरूलाई भने तिमीहरू यही गधासँग बस म र यो केटो उपरसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौँ। यहाँ प्रश्न उठ्छ, किन अब्राहमले आफ्ना दुई युवकलाई आफूसँग त्यस खास स्थानमा लगेनन्? कारण स्पष्ट छ कि यदि उसले तिनीहरूलाई आफूसँग लिएर इसाकलाई बलिदान चढाएको देख्दा तुरुन्तै हस्तक्षेप गर्न सक्थे, किनकि यो दयनीय कुरा थियो। त्यसकारण यो वास्तविकता अब्राहमले थाहा पाए र आफूसँग तिनीहरूलाई लिएर गएनन्, किनकि तिनले सर्वशक्तिमान परमेश्वरबाट यो काम अगाडि बढाउन आज्ञा पाएका थिए र तिनको परमेश्वरप्रति विश्वासको दखल गर्ने चिजलाई तिनी लान चाहँदैनथे। मित्र, हामी विश्वासीहरूले यो वास्तविक जान्नुपर्छ, हाम्रो परमेश्वरसँग विश्वासद्वाराको हिँडाइमा बाधा ल्याउने कुरालाई जीवनबाट पर हटाइदिनुपर्छ। अहिले कार्य सम्पादन जुन स्थान लिन गइरहेको छ त्यो पिता र पुत्र बीच मात्र हो, अब्राहम र इसाक बीच। वास्तवमा परमेश्वरले क्रुसमा मानिसलाई दृश्यबाट निकालिदिनुभयो। मध्याह्नको बेला आकाशमात छाएको अन्धकारको समयमा मानिसलाई दृश्यबाट निकालियो। रात आएको थियो, कोही व्यक्ति पनि काम गर्न सक्दैनथ्यो र त्यो आखिरी तीन घण्टाको अवधि क्रुस वेदी बन्यो, जुनमा संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमालाई बलिदान चढाएको थियो। कार्य सम्पादन वा कारोबार त्यो क्रुसमा पिता र पुत्र बीच थियो, मानिस बाहिर थिए र यसमा कति पनि भाग लिइरहेका थिएनन्। तस्विर यहाँ उही छ, यो अब्राहम र इसाक बीच कारोबार वा कार्य सम्पादन हो। अनि पछमा भनेको छ, अनि अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरो इसाकलाई बोकाए र आगो र छुरी आफ्नो हातमा लिए, यसरी ती दुवैजना सँगसँगै गए। पहिलो कुरा भनिएको छ, अब्राहमले होम बलिको दाउरा उठाएर आफ्नो छोरा इसाकलाई बोकाए। याद राख्नुहोस् मित्र, प्रभु येशूले पनि आफ्नो स्वयंको क्रुस बोक्नुभयो। यहाँ उल्लेखित आगोले दण्डको बताउँदछ र छुरीले बलिदानको र दण्डको कार्य सम्पादनको बताउँदछ। अनि पद 7 र 8 भनिएको छ, इसाकले आफ्ना पिता अब्राहमलाई भने, बुबा, औ तिनले भने, के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन्, तर होम बलिको थुमा चाहिँ खोइ। अब्राहमले भने, छोरा, परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनुहुनेछ। तब ती दुवै सँगसँगै गए। पछिबाट मित्र पद 13 बताउँदछ, यो घटनापछि केही क्षणपछि कि त्यहाँ आकाशमात एउटा भेडा झाडीमा सिंह अल्झेर फँसेको थियो र अब्राहमले त्यो भेडालाई ल्याएर होम बलि गरे। अब्राहम यहाँ इसाकलाई भन्छन् कि मेरो छोरा परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनुहुनेछ। तर त्यहाँ थुमा थिएन, यो भेडा थियो। र केही भिन्नता छ यहाँ, थुमा सयौं वर्षपछि मात्र प्रबन्ध गरिएको थियो, जब बप्तिस्मा दिने युहन्नाले उसलाई चिनेथे, हेर परमेश्वरको थुमा जसले संसारको पापहरू उठाइ लैजानुहुनेछ। परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनुहुनेछ। यो कुरा देख्न अति नै महत्वपूर्णको छ कि अब्राहम अगमबाडिक रूपमा बोलिरहेका थिए। अहिले आज्ञा अनुसार अब्राहम आफ्नो केटालाई इसाकलाई वेदीमा बलिदान चढाउन तयारी छन्, यद्यपि तिनले यो कुरा त्यति नबुझे पनि। पद 9 भनेको छ, 22 अध्यायको पद 9, परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे औ आफ्नो छोरो इसाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। मित्र, इसाक सानो केटा थिएन, मैले पहिले नै भनिसकेको छु, जसलाई अब्राहमले बाँध्नु परेको थियो बलिको लागि। तिनी उमेर पुगेका जवान व्यक्ति थिए, अनि म विश्वास गर्छु कि इसाकले अब्राहमलाई सजिलै बलले जितेर त्यस दयनीय बलि हुने कामबाट बस्न सक्थे यदि तिनले शारीरिक तवरमा आफ्नो बल प्रयोग गरेको भए। तर इसाक यो आज्ञाकारितामा गरिरहेका छन्, तिनी आज्ञाकारी पुत्र थिए। प्रभु येशु पनि क्रुसमा यो भन्दै जानुभयो, मेरो इच्छा होइन तर तपाईँको इच्छा पूरा होस्। उहाँ क्रुसमा पिताको इच्छालाई पूरा गर्नलाई जानुभयो, तिनी आज्ञाकारी हुनुहुन्थ्यो। ओ मित्र, हामीसँग कस्तो तस्विर यहाँ छ। अनि 22 अध्यायको 10 पदमा भनिएको छ, तब अब्राहमले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। यस बिन्दुमा तपाईँ र म भन्ने थियौं, अब्राहम के तिमी यो काम गर्न गइरहेका छौ साँच्ची नै? अहिले यस्तो देखिन्छ कि परमेश्वरले तिमीलाई यो गर्न अनुमति दिइरहनु भएको छ। उसले भन्ने थिए, निश्चय नै मलाई अनुमति मिलेको छ, त्यसकारण त म यो गरिरहेको छु। हाँ, मलाई यो कुरा सिकाइएको थियो कि यस्तो काम गलत हो, अनि मैले यो कुरा कति पनि बुझ्दिनँ, तर मैले पनि परमेश्वरलाई आज्ञा पालन गर्न सिकेको छु। यही नै समस्या अब्राहमको जीवनमा थियो। परमेश्वरले यस व्यक्तिलाई 4 खास समस्याहरूद्वारा ल्याउनु भएको छ, अनि ती हरेक तिनको आत्माको लागि वास्तविक अभ्यास थियो। उसको हृदयको खास कसाइ थियो। सर्वप्रथममा तिनलाई कल्दीहरूको उरमा आफ्ना नातादारहरू र परिवारलाई छोड्न बोलावट आयो। तिनले ती सबैलाई छोड्नु परेको थियो। त्यो अब्राहमको लागि वास्तविक जाँच थियो। निश्चय नै तिनले आरम्भमा त्यति असल गरेनन्, तर त्यहाँ अन्त्यमा परिवर्तन आयो। त्यसपछि त्यहाँ आफ्नो भतिज लुतसँगको सम्बन्धमा जाँच आयो। अब्राहमले लुतलाई धेरै माया गर्थे, तर त्यो दिन आयो आपसमा छुटिनु पर्यो। लुत सदोमतिर झरे। त्यसपछि तिनको अर्को जाँच आयो, हागरपट्टिको छोरा इस्माइलको सम्बन्धमा। अब्राहम परमेश्वरको अगाडि यसरी चित्कार छोडे, इस्माइललाई तपाईँको दृष्टिमा बाँचिरहेता हुन्छ। उसले त्यस केटालाई माया गर्थे। त्यस केटाबाट अलगिनु उसलाई कति पनि मन पर्दैन थियो। अहिले अब्राहम यो महान विशाल जाँचमा आउँछन्, जुन उसको जीवनको चौथो अनि महान एउटा जाँच थियो। उसलाई त्यस इसाक छोरालाई होम बलि गर्न भनियो, बुढेसकालमा पाएको एउटा छोरा। अनि यो हुनुभन्दा पहिले दासीपट्टिको छोरा इस्माइललाई पनि आज्ञा अनुसार घरबाट बिदा दिइसकेका छन्। अब बुढेसकालमा यो महाविपत्ति थियो। वास्तवमा अब्राहमले आफूले गर्न गइरहेका कुरा त्यति बुझेका थिएनन्, तर अब्राहमलाई यो विश्वास थियो कि परमेश्वरले आफ्ना छोरा इसाकलाई पुनः मृत्युबाट पुनरुत्थान गरिदिनु हुनेछ, किनकि उसले आफ्नो पूरा जीवनभरि निरन्तर विश्वासको हिँडाइको सिकेका थिए र परमेश्वर वास्तविक हुनुहुन्छ भन्ने कुरा आफ्नो जीवनमा अनुभव गरेका थिए। उसले जानेका थिए कि परमेश्वरमा केही कुरा असम्भव छैन। अनि अर्को दिनमा हामी देख्छौँ कि परमेश्वरले तिनलाई आफ्नो छोरालाई बलिदान गर्नबाट रोक्नुहुन्छ। वास्तवमा उहाँले यो गर्न आज्ञा गर्नुभएको कारण उसको विश्वासको जाँच गर्नलाई थियो। यो अन्तिम जाँच थियो र तिनी यस जाँचमा सफल भए। बाइबलले बताउँदछ, अब्राहम विश्वासद्वारा धर्मी गनिए। अनि बाइबलले भन्छ, बिना विश्वास परमेश्वरलाई रिझाउन मतलब खुसी पार्न असम्भव छ। ख्रिस्टमा विश्वासद्वारा हामी उद्धार पाउँछौ। विश्वासद्वारा हामी प्रार्थनाका उत्तर पाउँछौ। विश्वासद्वारा रोगबाट चङ्गाई हुन्छौ। अनि हामी विश्वासी दृश्यले होइन तर विश्वासद्वारा हिँड्नु पर्छ। अनि हाम्रो विश्वास कुनै व्यर्थको वस्तु काल्पनिक कुरातिर होइन, तर सारा संसारका सृष्टिकर्ता उद्धारकर्ता तारणहार जीवित परमेश्वरमाथिको विश्वास हुनुपर्छ।
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। फेरि एकपल्ट सुन्नुहोस्, कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। लौ त श्रोता, आजलाई बिदा चाहन्छौँ। अर्को कार्यक्रममा फेरि हामी तपाईँहरूसँग भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।